मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन लाभे की बाजारे सचार जीवन होने ने हूँ स्वगाम जाना लाई स्वगाम जाना
नमस्कार श्रोतावर्ग, बाइबलले भन्दछ धन्य तिनीहरू जसले वचन पढ्दछ सुन्दछ र त्यसमा लेखिएका कुराहरू पालन गर्दछ। परमेश्वर चाहनुहुन्छ हामीहरू केवल वचन पढ्ने र सुन्ने मात्र होइन तर व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिकतामा बढिरहौँ। यो विचारलाई नै मनमा राखेर आउनुहोस् वचन अध्ययनतिर लागौँ।
मित्र उही प्रेमिलो अनि अनुग्रही प्रभु येशूको मधुर नाममा तपाईँ सबैलाई यस वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। तपाईँहरूलाई थाहै होला यी दिनहरूमा हामी पुरानो नियमको प्रस्थान भन्ने पुस्तकबाट वचन अध्ययन गरिरहेका छौँ। आज हामी परमेश्वरको वचन अध्ययन प्रस्थान दुई अध्यायबाट आरम्भ गर्न गइरहेका छौँ। यहाँ हामी देख्छौँ परमेश्वर आफ्ना जनहरूको लागि छुटकारा दिनेवालाको तयार गर्नुहुन्छ। मोसाको जन्म, मोसाको पहिलो 40 वर्ष फेरोनको राजदरबारमा बित्छ। त्यसपछि मोसा इसरायलीहरूलाई साथ दिन चाहन्छन् तर इसरायलीहरूले उनलाई इन्कार गर्छन्। त्यसपछि मोसा अन्य जाति स्त्रीसँग विवाह गर्दछन्। यस पुस्तकको टिप्पणी, यस अध्यायमा मोसालाई छुटकारा दिनेवालाको रूपमा देख्छौँ। तिनी इसरायलको छुटकारा दिनेवालाको रूपमा पहिला 11 अध्यायहरूमा देख्छौँ। अध्याय 1 देख्छौँ मिश्रमा इसरायलीहरूको दासत्व। अध्याय 2 देख्छौँ मोसाको जन्म। 40 वर्ष फेरुनको राजदरबारमा जीवन व्यतीत। अध्याय 3 देख्छौँ मोसाको बोलावट। दोस्रो 40 वर्षसम्म मिध्यानमा जीवन व्यतीत, जुन वास्तवमा परमेश्वरले तिनलाई तालिम दिनुहुन्छ त्यहाँ। अनि अध्याय 4 हामी देख्छौँ मोसा मिश्रमा फर्किन्छन् र इसरायलीहरूलाई छुटकारा दिने कुराको घोषणा गर्दछन्। अध्याय 5 11 अध्यायमा देख्छौँ फिरुनसँग तार्किक सङ्घर्ष। मिश्रको मूर्ति पूजाको विरुद्धमा 10 महामारी वा विपत्ति हामी देख्छौँ। मित्र प्रस्थान छुटकाराको वा उद्धारको महान पुस्तक हो। यस पुस्तकमा केही कुरा न त आरम्भ भएको छ न अन्त भएको छ। यो खाली उत्पत्तिको पुस्तकमा आरम्भ भएको कथाको निरन्तरता हो र उही कुरा यो निरन्तर लेबीको पुस्तक र गन्तीको पुस्तकसम्म जारी रहनेछ। त सर्वप्रथम हामी देख्छौँ मोसाको जन्म। आउनुहोस् प्रस्थान 2:1-2 हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, लेबीको कुलको एउटा मानिसले लेबीकै कुलको एउटी केटीलाई विवाह गरेर ल्याए। त्यस स्त्रीले गर्भवती भएर एउटा छोरो जन्माइन्। त्यस बालकलाई सुन्दर देखेर तिनले त्यसलाई 3 सम्म लुकाइराखिन्। मोसा आफ्नो आमा बाबु र आफ्नो जन्मको यो विवरण लेखिरहेका छन्। तर आश्चर्य कुरा के हो भने उसले आफ्नो आमा बुबाको केवल यति भन्दा धेरै विवरण दिन त के तर आमा बुबालाई यहाँ नामद्वारा उल्लेख गरेका छैनन्। तिनीहरू साधारण व्यक्तिहरू थिए। तिनीहरू दासत्वमा थिए। तिनीहरू लेबी कुलका सदस्यहरू थिए। त्यही नै यस पोइन्टमा मोसाले भन्छन्, तर पछिबाट हामीलाई तिनीहरूको नाम दिइनेछ। तिनीहरूको नाम हो अमराम र योकोबेद। पद 2 हामीलाई खालि यही भन्छ, त्यस स्त्रीले गर्भवती भएर एउटा छोरो जन्माइन्। त्यस बालकलाई सुन्दर देखेर तिनले त्यसलाई 3 लुकाइराखिन्। मोसा सुन्दर थिए। बस मोसा पनि आफ्नै बारेमा धेरै विवरणसहित जानकारी दिँदैनन्। पद 3 भन्छन्, जब तिनले त्यसलाई अझ लुकाउन सकिनन् तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन् र त्यसलाई लिसाइलो माटो र अलखत्राले लिपेर बालकलाई त्यसैमा राखेर रा। नील नदीको तीरमा कुशहरूको बीचमा राखिदिइन्। मोसाको आमा बाबुले उसलाई पहिले त छिपाउने थुप्रै प्रयास गरे अनि 3 महिनासम्म लुकाए पनि। सायद तिनीहरूले लुकाउन नसकेको कारण 3 महिनापछि त्यो बालक जोड जोडले रुन सक्थे, जुन आवाज टाढा टाढा सुन्न सकिन्थ्यो। यदि फिरुनले र तिनका गार्डहरूले यो कुरा थाहा पाएका भए तिनीहरू मुस्किलमा पर्ने थिए, किनकि आज्ञा यो छ कि हरेक नर हिब्रु बच्चा मारियोस् र त्यहाँ चाहिँ आमाले आफ्नो छोरालाई 3 महिनासम्म लुकाइरहेकी छिन्, किनकि सुन्दर छोरालाई आफ्नै हृदयको टुक्रालाई त्याग्न मुस्किलको कुरा हो। तर अर्कोतिर झन खराब परिस्थिति भनिएको छ, जब तिनले त्यसलाई अझ लुकाउन सकिनन् तब त्यसको निम्ति कुशको एउटा टोकरी ल्याइन् र त्यसलाई लिसाइलो माटो र अलकत्राले लिपेर बालकलाई यसैमा राखेर रा नील नदीको तीरमा कुशहरूको बीचमा राखिदिइन्। आगे 5-4 भनिएको छ, अनि बालकको दिदी चाहिँ त्यसलाई के हुँदो रहेछ भनेर हेर्नलाई टाढामा उभिरहे। अनि यकबेतले मोसाको दिदीलाई उनलाई हेर्न पठाइन्, यो पत्ता लगाउन कि सानो भाइलाई के हुनेछ। तिनको समझदार यो कार्यले तिनी परमेश्वरमा भरोसा गरिरहेका थिए भन्ने कुराको सङ्केत गरियो। 5 भनिएको छ, यसै बीचमा फिरुनकी छोरी नदीमा नुहाउनलाई आइन्, तिनकी सहेलीहरू चाहिँ नदीको किनारमा टहल्न लागे। तिनले कुशहरूको बीचमा त्यो टोकरी देखिन् र आफ्नी दासीलाई त्यो लिन पठाइन्। अहिले प्रभुको हात प्रकट भएको यहाँ देख्छौ। फिरुनको छोरी नील नदीमा नुहाउनलाई आइन् र तिनले सानो टोकरी बहिरहेको देखिन् र एकजना नोकर्नीलाई त्यो ल्याउनलाई भनिन्। 6 भनिएको छ, तिनले त्यो खोल्दा बालकलाई देखिन्, त्यो बालक रोइरहेको थियो। औ तिनले दयाले भरिएर त्यसलाई हेरिन् र भनिन्, यो हिब्रूहरूको कोही एउटा बालक हो। यो समय चाहिँ बालकको लागि रुने ठिक समय थियो। वास्तवमा परमेश्वरले सानो मोसालाई, बालक मोसालाई चिमोटी दिनुभयो र रुनु लगाउनुभयो, र परमेश्वरले आफूले बनाएको 2 सँगै ल्याउनुभयो, एक बालकको रुवाई र दोस्रो स्त्रीको कोमल हृदय। फिरुनको छोरीले त्यस सानो बालकलाई इन्कार गर्न सकेन। 7 भनिएको छ, तब त्यस बालककी दिदीले फिरुनकी छोरीलाई भने, के म गएर हिब्रु स्त्रीहरूमध्ये कोही धाईलाई हजुरको निम्ति यस बालकलाई दुध खुवाउन बोलाएर ल्याऊ। यो मोसाको दिदीको नाम मिरियम हो, अनि मिरियम त्यस राजकुमारीलाई अति नै फाइदाको सहायता पुर्याउने सल्लाह दिन्छिन् र पछिबाट निश्चय नै आफ्नो कान्छो भाइ मोसाले यो कुरा भुलेको तिनी चाहँदैनन्। यो कुरा हामी पछिबाट देख्छौँ। मित्र, यो अति नै बिल्कुल मानव इतिहास हामी पढिरहेका छौँ। परमेश्वरसँग आफ्नो पुस्तकको हरेक पानामा केही भन्ने कुराहरू छन्। 8 भनिएको छ, तब फिरुनकी छोरीले त्यसलाई भनिन्, हुन्छ जा। यसैले त्यो ठिटी गएर बालकी आमालाई बोलाएर ल्याई। हेर्नुहोस् त, कसरी परमेश्वर आफ्नो चाल दयालु भावमा लिनुहुन्छ जब हामी समझदारपूर्ण विश्वास र भरोसा गर्छौँ। त्यस बालकको खास आमालाई त्यस बालकलाई दुध खुवाउन बोलाइयो र त्यसको लागि पैसा पनि दिइयो। 9 र 10 भनिएको छ, तब फेरुनकी छोरीले तिनलाई भनिन्, यस बालकलाई लगेर मेरो निम्ति दूध खुवाउने गर र म तेरो ज्याला दिनेछु। त्यस स्त्रीले बालकलाई लगिन् र त्यसलाई दूध खुवाउने गरिन्। बालक ठुलो भयो र तिनले त्यसलाई फेरुनकी छोरी कहाँ ल्याइन् औ त्यो तिनको छोरो भयो। तिनले त्यसको नाम मोसा राखिन् किनकि तिनले भन्थिन्, मैले यसलाई पानीबाट निकालेकी हुँ। मोसाको अर्थ हो बाहिर निकाल्नु र फिरुनको छोरीले उसलाई यो नाम राखी दिइन्। यद्यपि थिचोमिचो गर्ने सताउने फिरुन को हुन् भन्ने बारेमा विवादस्पद विषय र अनुमान लगाउने कुरा भए पनि फिरुनको छोरी रामसेस दोस्रोको जेठी छोरी थिइन् वा तिनी उसको बहिनी थिइन् अनि रामसेसको सन्तान थिएन। त्यस दिनको मिश्री रीति अनुसार अब तिनीपट्टिको पहिलो छोरो सिंहासनमा चढ्ने अधिकार थियो। मोसा दोस्रो फिरुन बन्ने थिए। रामसेस दोस्रो र तिनको रानी सन्तानविहीन थिए। यसपछि निम्न पदहरूमा हामी देख्छौँ कि मोसाले आफ्ना जातिहरूलाई सहायता गर्ने पहिले प्रयत्न गर्छन्। पहिलो 40 वर्ष मोसाको जीवन फिरुनको राजमहलमा बित्यो। तिनलाई मिश्री जस्तै पालन पोषण र हुर्काई र तालिम दिइयो। तिनी मिश्रीहरू जस्तै देखिन्दथे, मिश्रीहरू जस्तै बोल्थे र मिश्रीहरू जस्तै व्यवहार गर्दथे। तिनलाई मिश्रीको रूपमा चिनिन्दथ्यो जब तिनी मिध्यानमा गए, जुन हामी पछिबाट प्रस्थानको पुस्तकमा देख्छौँ। मोसालाई सूर्यको महान मन्दिरमा शिक्षा दिएको थियो, जुन त्यस बेलाको मुख्य प्रमुख विश्वविद्यालय थियो। वास्तवमा तिनीहरूको खगोल विज्ञान चमत्कारपूर्ण छ। तिनीहरूले सूर्यको ठिक दूरी कति छ बिल्कुलै जानेथे। तिनीहरूले त्यो सिद्धान्तमा काम गरे कि पृथ्वी चेप्टो समतल छैन तर गोलो थियो भन्ने कुरामा। तिनीहरू रसायन विज्ञानको कुराको बारेमा धेरै जान्दथे। यो चाहिँ तिनीहरूले मरेका लासमा मसला लेप लगाउने कुराबाट स्पष्ट रूपले प्रमाण हुन्छ। सायद हामीले पढे वा सुनेका छौँ कि 4000 वर्ष पुरानो ममी थाहा लागेको हामी र तिनीहरूको काम र योग्यता र क्षमता र सिप महान थियो। अनि तिनीहरूका यी सब हासिल भन्दा अरू कुराहरू पनि छन् जुन अति नै उल्लेखनीय छ। तिनीहरूसँग महान लाइब्रेरी पुस्तकालय थियो र हामीलाई भनिएको छ कि मोसाले मिश्रीहरूमा पाइने सबै बुद्धिहरूको सिकेका थिए। मोसाको जीवनमा भएको एउटा कमी चाहिँ यो मात्र थियो कि कसरी परमेश्वरलाई सेवा गर्नु। तर पनि मोसालाई कम नसम्झौँ, तिनी महान व्यक्ति थिए। स्टिफनसले प्रेरितको पुस्तकमा हामीलाई यो मोसाको जीवनको अवधिको बारेमा दिदछ। प्रेरित 7 अध्यायको 20 पददेखि 29 पदमा, यसै बेला मोसाको जन्म भयो। तिनी अत्यन्त सुन्दर थिए। तिनी 3 महिनासम्म घरमा पालिए औ तिनी फालिएपछि फिरुनको छोरीले तिनलाई उठाइ लगिन् र आफ्नै छोरा तुल्याएर पालिन् औ मोसालाई मिश्रीहरूका सारा विद्यामा निपुण गराए। मोसा आफ्नो कुरा र काममा शक्तिशाली भए। तर जब तिनी 40 वर्षका भए तब आफ्नो बन्धु इसरायलीहरूलाई भेट गर्न इच्छा तिनको हृदयमा उठ्यो। जब तिनीहरूमध्ये एकजनामाथि अन्याय भइरहेको देखे तब तिनले त्यसलाई रक्षा गरे र त्यस अन्याय गर्ने मिश्रीलाई मारी त्यसमाथि भएको अत्याचारको बदला लिए औ परमेश्वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्छ भन्ने मेरो भाइ बन्धुले बुझ्लान् भन्ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्। भोलिपल्ट तिनीहरू नै आपसमा झगडा गरिरहेको बेलामा तिनी देखा परे र फेरि तिनीहरूलाई मिलाउने कोसिस गरे र भने, ए मानिस हो, तपाईँहरू त दाजुभाइ हुनुहुन्छ, तब किन एउटाले अर्कोलाई अन्याय गर्नुहुन्छ? तर आफ्नो छिमेकीमाथि अन्याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, तिमीलाई हामीमाथि कसले हाकिम र न्यायकर्ता तुल्यायो? के हिजो तिमीले जसरी त्यस मिश्रीलाई मार्यौ, मलाई पनि त्यसरी नै तिमी मार्न चाहन्छौ? यस वचनले मसा भागेर मिध्यानमा गई परदेशी भए। अर्को शब्दमा, मिश्रमा तिनले पाएको सबै तालिमले, बुद्धि, ज्ञानले इसरायलका सन्तानहरूलाई छुटकारा दिन तिनलाई तयार पारेको थिएन। त्यसकारण परमेश्वर यो परिस्थिति तिनको जीवनमा आउन दिनु भएर तिनलाई मिध्यानमा विशेष तालिमको लागि पठाउनु हुन्छ र परमेश्वर त्यस मरुस्थलमा तालिम तिनलाई दिनुहुन्छ। पद 15 भनेको छ, प्रस्थान 2 अध्यायको पद 15, फिरुनलाई यो कुरा थाहा भयो र तिनले मोसालाई मार्ने विचार गरे। तब मोसा फिरुनदेखि भागेर मिध्यान देशमा गए र त्यहाँ एउटा कुवानेर बसे। यसपछि निम्न पदहरूमा हामी पढ्छौँ कि मोसाले मिध्यानमा अन्य जाति स्त्री विवाह गर्दछन्। पद 16 21 भनिएको छ, मिध्यानका पुजारीका 7 छोरीहरू थिए, तिनीहरू त्यहाँ पानी भर्नलाई आए र आफ्ना बाबुका भेडा बाख्रालाई पानी खुवाउन डोण भर्न लागे। यसै बीचमा गोठालाहरू आएर तिनीहरूलाई धपाउन लागे, तर मुसा उठेर यिनीहरूलाई गुहार गरे र यिनीहरूका भेडा बाख्राहरूलाई पानी हालिदिए। जब तिनीहरू आफ्ना बाबु रुएल कहाँ आए, तब उनले भने, तिमीहरू कसरी आज यति चाँडै आयो? तिनीहरूले भने, एउटा मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए, त्यसबाहेक तिनले हाम्रा निम्ति पानी तानेर बथानलाई पनि हालिदिए। तब उनले आफ्ना छोरीहरूलाई भने, तिनी कहाँ छन्? किन तिमीहरूले त्यसलाई वा त्यस मानिसलाई छोडेर आयौ? जाऊ र हामीसित खाना तिनलाई बोलाएर ल्याऊ। तब मोसा त्यस मानिससित बस्न राजी भए। उनले आफ्नी छोरी सिपोरा चाहिँ मोसालाई दिए। सिपोरा पत्नीको रूपमा मोसालाई दिइन्छ। यो कुरा छाकलाग्दो छ कि पुरानो नियममा धेरै मानिसहरूले ख्रिस्टको रूपक वा तस्विर दिन्छन्, यद्यपि तिनीहरूको जीवनको पूरा विवरणले उहाँको पूर्ण तस्विर नदिए तापनि, तर निश्चय नै केही तरिकामा वा केही कुरामा ख्रिस्टको तस्विर दिँदछ। मोसा हाम्रो उद्धारकर्ताको तुलनामा वा रूपकमा एउटा भिन्नता कुरा यो हो कि मोसा हत्यारा थिए। तैपनि मोसा पुरानो नियममा यस कुरामा हाम्रा प्रभु उद्धारकर्ताको रूपक थिए कि तिनी उद्धारकर्ता वा छुटकारा गर्ने व्यक्तिको रूपमा चुनिएका थिए। तर उसलाई पहिले आफ्नै इसरायलीहरूले इन्कार गरे र अन्य जाति स्त्रीलाई विवाह गरे र अन्य जाति कहाँ फर्के। त्यसपछि फेरि तिनी इसरायल कहाँ छुटकारा दिनेवालाको रूपमा प्रकट हुन्छन् र तिनलाई ग्रहण गरिनेछन्। यसरी हामी अहिले मोसालाई मिध्यानको देशमा देख्छौँ। अर्को 40 यो तिनको घर हुनेछ अनि तिनका 2 छोराहरू यहाँ नै जन्मिन्छन्। त्यस मरुस्थल मिध्यानमै तिनी इसरायलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनेवालाको रूपमा आफ्नो तयारीको आरम्भ गर्छन्। पद 22-25 भनिएको छ, 22-25 सिपोराले एउटा छोरो जन्माइन् र मोसाले त्यसको नाउँ गेर्सोम राखे, किनकि तिनले भने म विदेशमा प्रवासी भएर बसेको छु। अनि धेरै दिन बितेपछि मिश्रका राजा मरे औ इसरायली जातिले दासत्वको कारण सुस्केर हाले र पुकारा गर्न लागे। दासत्वको बन्धनमा तिनीहरूले गरेको पुकारा परमेश्वर कहाँ पुग्यो। परमेश्वरले तिनीहरूको सुस्केर सुन्नुभयो र अब्राहम, इसाक र याकुबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। अनि परमेश्वरले इसरायलीहरूमाथि नजर गर्नुभयो र उहाँले तिनीहरूको अवस्था थाहा पाउनुभयो। परमेश्वर इसरायलका सन्तानहरूलाई छुटकारा दिन, उद्धार दिन तर्खरमा हुनुहुन्छ र मोसालाई त्यो छुटकारा दिने व्यक्तिको रूपमा तालिम दिँदछ। मित्र, परमेश्वर इसरायलीहरूलाई यसकारण छुटकारा दिन, उद्धार गर्न गइरहनु भएको छैन कि तिनीहरू उहाँप्रति विश्वासयोग्य थिए वा तिनीहरू मूर्ति पूजामा गएका थिएनन्। यदि हामी शास्त्रमा न्यायालय हेर्छौँ भने यी इसरायलीहरू परमेश्वरप्रति कति अविश्वासी थिए। तिनीहरूले उहाँलाई भन्दा प्रतिमालाई पूजा गर्थे। तपाईँ पछिबाट देख्नुहुनेछ कि परमेश्वरले मोसाद्वारा तिनीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुभयो र मोसाले तिनीहरूलाई उजाड स्थानमा भएर अगुवाई गरिरहेको बेला इसरायलीहरूले बाछुको मूर्ति बनाएर पूजा गर्न पर्खन सकेनन्। परमेश्वरको इच्छा चाहिँ तिनीहरूलाई छुटकारा दिनु थियो, किनभने तिनीहरू असहाय र आशाहीनको दासत्वमा थिए। जबसम्म तिनीहरूको पक्षमा उभेर कसैले हस्तक्षेप गर्दैन, तिनीहरू नष्ट हुने थिए। परमेश्वर तिनीहरूलाई छुटकारा दिनको लागि दुई कारणहरू दिनुहुन्छ। पहिलो, उहाँले तिनीहरूको सुस्केरा सुन्नुभयो। दोस्रो, उहाँले अब्राहम, इसाक र याकुबसित गर्नुभएको आफ्नो करार सम्झनुभयो। इसरायलको दयनीय असहाय अवस्थाले परमेश्वरको हृदयलाई छोइदियो, पगालिदियो र 400 वर्षपछि अब्राहमको सन्तानहरूलाई आफ्नै मुलुकमा ल्याउने उहाँको प्रतिज्ञाले तिनीहरूलाई छुटकारा दिने योजनाको युक्ति निकाल्नुभयो। तपाईँ किन सोच्नुहुन्छ कि परमेश्वर तपाईँलाई उद्धार गर्नुभएको छ? यो चाहिँ यदि ख्रिस्टमा विश्वासद्वारा तपाईँ उद्धार पाएको जन हुनुहुन्छ भने मात्र है। परमेश्वरले हामीलाई उही कारणमा बचाउनु भयो जसरी उहाँले इसरायललाई बचाउनु भयो। उद्धारको लागि बोलाउन तपाईँ र ममा त्यस्तो कुनै भला असल कुरा पाउनु भएन। उहाँ यो कुरा स्पष्ट पार्नुहुन्छ कि उहाँले हामीमा भएको गुण, योग्यता र भलाइले उद्धार गर्नु भएन। पाउल यो कुरालाई रोमी 3:23-24 स्पष्ट पार्दछन्, किनभने सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्। उहाँको अनुग्रहले ख्रिस्ट येशूमा भएको उद्धारद्वारा तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन्। सित्तैमा शब्द कुनै कुरा बेगर। हामी आफ्नो पापहरूबाट कुनै पनि हाम्रो भलाइ, गुण, धर्मकर्म केही कुरा बेगर उद्धार पाएका छौँ। परमेश्वरले तपाईँ र मलाई हेरेर यो भन्नुभएन, ओ तिमी त ठुलो जात, सानो जात, धनी, सेतो, कालो, प्रोटेस्टेन्ट, त्यो फल्ला चर्चको सदस्य र कडा काम गर्ने इमान्दारी व्यक्ति हौ र म तिमीलाई उद्धार दिन गइरहेको छु, अहँ, यो उहाँले भन्नुभएन। वास्तविकता बरु यो हो कि परमेश्वरले तपाईँ र ममा अज्ञानताको र पापको कालोपना र अन्धकारपना देख्नु भएको थियो। उहाँले देख्नुभयो कि हामी बिल्कुलै असहाय रूपमा नाश भइरहेका छौँ र हामी आफैलाई बचाउन योग्य थिएनौँ। परमेश्वरको प्रेमले उद्धारकर्ताको प्रबन्ध गरिदिनुभयो। परमेश्वरले संसारलाई यति धेरै माया गर्नुभयो, उहाँले आफ्नो एकलौते पुत्र येशूलाई दिनुभयो। तर म भन्छु कि यो उहाँको प्रेमले हामीलाई बचाएन, तर यो उहाँको अनुग्रहले हामीलाई बचायो। हामी कुनै कुरा बेगर, तर उहाँको अनुग्रहद्वारा ख्रिस्टमा भएको उद्धारबाट बचेका छौँ वा छुटकारा पाएका छौँ। परमेश्वरले आफ्नो उद्धार आफ्नो अनुग्रहमा प्रभु येशूमा प्रदान गर्नुभयो। परमेश्वरले इसरायलीहरूमा कुनै असल कुरा देख्नु भएन जुन उद्धार वा छुटकारा पाउन योग्यको कुरा थियो। तर परमेश्वरले दासत्वमा तिनीहरूको चित्कार र सुस्केर सुन्नुभयो र उहाँको हृदय त्यो कुराले छोइदियो, पगालिदियो र उहाँले छुटकारा दिनुभयो। परमेश्वरले तपाईँ र मेरो यो दयनीय अवस्था देख्नुभयो र उद्धार छुटकारा दिनुभयो। परमेश्वरसँग योजना थियो। परमेश्वरले यसको बारेमा मानिसहरू के सोच्दछन् यो कुरा सोध्नु भएन। परमेश्वर भन्नु भएन यो तिम्रो उद्धारको निम्ति मेरो यो योजना हो, यदि यसले तिमीलाई खुसी तुल्याउँछ भने म यो गर्नेछु। मित्र, कदापि परमेश्वरले यो भन्नु भएन। परमेश्वर पिताले संसारलाई यति धेरै माया गर्नुभयो कि उहाँले संसारको पापको लागि मर्न आफ्नो पुत्रलाई पठाउनुभयो। पुत्र यसको निम्ति संसारमा आउन मन्जुर हुनुभयो र परमेश्वर पिताले हरेकलाई बचाउन मन्जुर गर्नुभयो जसले ख्रिस्टलाई उद्धारकर्ताको निम्ति विश्वास ग्रहण गर्छन्। परमेश्वर भन्नुहुन्छ यो उद्धार मैले तँलाई दिएको छु, चाहे यसलाई ग्रहण गर या नगर। अनि यो या त ग्रहण गर्न सक्नुहुन्छ या ग्रहण नगर्न सक्नुहुन्छ। यसको चुनाव गर्न हरेक व्यक्ति विशेषलाई उहाँले दिनुभएको छ। मित्र, यही नै परमेश्वर मानव जातिलाई भनिरहनु भएको छ। इसरायल सन्तानको बारेमा त्यहाँ कुनै आकर्षक कुरा थिएन, तर उहाँले तिनीहरूको चित्कार र सुस्केरा देख्नुभयो। उही तरिकामा मित्र, तपाईँ र ममा पनि कुनै असल कुरा छैन जुनले उहाँलाई उद्धार गर्न उक्साउँछ। परमेश्वरले अब्राहम, इसाक र याकुबसँग इसरायलको छुटकाराको निम्ति प्रतिज्ञा गर्नुभएको थियो, अनि उहाँले हरेक व्यक्ति विशेषलाई ख्रिस्टलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्ने, विश्वास गर्नेलाई छुटकारा दिन, मुक्ति र उद्धार दिन मन्जुर गर्नुभयो। अनुग्रह प्रेम व्यावहारिकता वा काम हो। उहाँले हामीलाई उहाँको अनुग्रहद्वारा बचाउनुहुन्छ र उहाँको महान प्रेमले उद्धार र छुटकाराको प्रदान गर्नुभएको छ।
आजको यो बाइबल अध्ययनमा सम्मिलित हुनुभएको लागि धन्यवाद। आशा गर्दछौँ यस कार्यक्रमद्वारा आशिषित हुनुभयो। श्रोता, यदि तपाईँहरू परमेश्वरको वचनको बारेमा अधिक जानकारी चाहनुहुन्छ या तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू र सुझावहरू छन् भने, साथै सितैमा पुस्तक पुस्तिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने, हाम्रो यस ठेगानामा पत्रचार गर्नुहोला। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी, जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। फेरि एकपल्ट सुन्नु हवस्: कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी, जिपिओ बक्स नम्बर 87, सिलगढी 734401।
लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौँ। अर्को दिन यही समय अनि यही मित्रबेनमा भेट्नेछौँ।
तबसम्मलाई नमस्कार। Oh, oh, oh.